को मार्ग,
मुक्ति को मार्ग, ये तो उन बाबे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार प्रिय श्रोता, अब एकैछिनपछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
प्रिय मित्र, उही दयालु प्रभुको मधुर नाममा नमस्कार। आज हामी परमेश्वरको वचन अध्ययन लुका 5 अध्यायबाट गर्न गइरहेका छौँ। यहाँ पहिलो कुरा हामी देख्छौँ, प्रभु येशु आफ्नो चेलाहरूलाई दोस्रो पल्ट बोलाउनुहुन्छ। लुका 5 अध्यायको पद 1-3 भनिएको छ, अब भीड उहाँमाथि ठेलम ठेला गरेर परमेश्वरको वचन सुन्दा उहाँ गन्नेसरेत तालको किनारमा उभिरहनु भएको थियो। अब उहाँले दुईवटा डुङ्गा तालमा किनारा लागिरहेका देख्नुभयो, तर जलहारीहरू चाहिँ तीबाट निस्केर आफ्ना जालहरू धोइरहेका थिए। उहाँ डुङ्गाहरू मध्ये एउटा सिमोनको चाहिँमा चढेर डुङ्गालाई जमिनबाट अलि पर लैजान लगाउनुभयो र बसेर उहाँले भीडहरूलाई डुङ्गाबाटै शिक्षा दिनुभयो। गन्नेसरेतको ताल चाहिँ गलिलको समुद्र हो। मछुवाहरू वा जालहारीहरू चाहिँ आफ्ना डुङ्गा छोडेर आफ्ना जालहरू धोइरहेका थिए। प्रभु सिमोन पत्रुसको डुङ्गामा चढ्नुभयो र उसलाई समुद्र किनारदेखि अलिक दूरीमा डुङ्गा ठेली पठाउनलाई भन्नुभयो। ओ कस्तो पोलपेट यहाँ छ! म विश्वास गर्छु कि यो नमुना दुवै लाक्षणिक र कुनै कुरा सम्झाउने हो। हरेक पुलपिट माछा पकड्नलाई प्रयोग गर्ने डुङ्गा हो, अर्थात् परमेश्वरको वचन दिने स्थान र माछा पकड्ने स्थान। उहाँले यी मानिसहरूलाई म तिमीहरूलाई मान्छे पकड्ने जालहारी बनाउँछु भन्नुभएको थियो। यसको मतलब यो होइन कि जब हामी वचन रूपी जाल फ्याँक्छौँ हामी हरेक समय माछा रूपी आत्माहरू पाउँछौँ। चेलाहरूले यो गरेनन्, तर यसको मतलब यो हो कि डुङ्गामा चढ्ने वा पुलपिटमा चढ्ने व्यक्तिले जीवनको सर्वोच्च व्यवसायको भुल्नु हुँदैन, जुन मानिसहरूको आत्माको पक्रने हो। आगे 5-4 भनिएको छ, औ बोलिसक्नु भएपछि उहाँले सिमोनलाई गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान भनी भन्नुभयो। प्रभुले मानिसहरूसँग बोलिसक्नु भएपछि उहाँले भन्नुभयो, अहिले हामी मानिसको लागि पकड्ने कामको छोडौं र हामी माछाको लागि माछै पक्रनेछौं। मत्ती र मर्कुसले हामीलाई भन्छन् कि यी चेलाहरूलाई प्रभुले बोलाउनु हुँदा गलिलको समुद्रमा उहाँ हिँडिरहनु भएको थियो। त्यसबेला उहाँले सिमोन र उसको भाइ अन्द्रियासलाई समुद्रमा जाल फालिरहेको देख्नुभयो। तिनीहरू जालहारी यानि मछुवाहरू थिए। अनि प्रभुले तिनीहरूलाई भन्नुभयो, मत्ती 4:19, मर्कुस 1:17 पदमा, मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूको जालहारी बनाउनेछु। अहिले यी मानिसहरू आफ्नो माछा पकड्ने व्यवसायमा फर्केका छन्। प्रभुले यो स्पष्ट पार्नुहुन्छ कि तीनपल्ट बेग्ला बेग्लै समय समयमा तिनीहरूलाई मतलब चेलाहरूलाई बोलाउनु भयो। उहाँले प्रायजसो तिनीहरूलाई यरुसलेममा भेट्नु भएको थियो। युहानाले यसको बारेमा युहाना 1 बताउँछन्, जब बप्तिस्मा दिने युहानाले उहाँलाई चिने, उसका थुप्रै चेलाहरू कहाँ येशु बस्नुहुन्थ्यो वा उहाँ कहाँ रहनुहुन्थ्यो त्यो कुरा थाहा पाउन चाहे। तिनीहरूमध्ये युहानालाई पछ्याउनेहरू फिलिप, नतनियल, सिमोन पत्रुस र अन्द्रियास थिए। प्रभुले यस समयमा यी मानिसहरूलाई चेला हुन बोलाउनु भएन। उहाँले खालि तिनीहरूलाई भेट्नुभयो। पछिबाट प्रभु गालिलको समुद्रको किनारमा भएर जाँदै गर्नुहुँदा तिनीहरूलाई माछा पकडिरहेको देख्नुभयो र तिनीहरूलाई उहाँको पछि लाग्न बोलाउनुभयो। तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँलाई पछ्याए। अहिले तिनीहरू आफ्नो पहिलोको पुरानो माछा पकड्ने पेसामा यानि व्यवसायमा फर्किगए। पछिबाट डाक्टर लुकाले हामीलाई भन्छन् कि एकपल्ट प्रभुले तिनीहरूलाई मानिस पकड्नको निम्ति मछुवा हुनलाई बोलाउनु भयो र त्यस समयमा उहाँले तिनीहरूलाई प्रेरितहरू बनाउनु भयो। जब हाम्रा प्रभु डुङ्गामा चढ्नु भएर भिडहरूसँग बोलिरहनु भएको बेला सिमोन पत्रुस उहाँको कुरा सुन्दै डुङ्गामा बसिरहेका थिए। जब उहाँले भिडसँग बोल्ने काम सिद्ध्याउनु भयो तब उहाँले सिमोन पत्रुसलाई भन्नुभयो, पदचारमा औ बोलिसक्नु भएपछि उहाँले सिमोनलाई गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जाल हान भनी भन्नुभयो। तिमीले मसँग माछा पक्र्न छोड्यौ, अहिले म तिमीसँग माछा पक्र्ने छु। पद पाँचमा भनिएको छ, तर सिमोनले भने, हजुर हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौ, तापनि तपाईँको वचनमा म जाल हान्नेछु यसले यो कुराको सङ्केत गर्दछ कि सिमोन तर्क गर्न चाहँदैनन्। यी मानिसहरू सिपालु जालहारी वा माछा पकड्नेहरू थिए र सोचे कि तिनीहरू गलिलको समुद्रमा माछा पकड्ने बारेमा राम्ररी जान्दथे अनि तिनीहरूले निश्चय नै जान्दथे पनि। पत्रुसले स्पष्ट पार्छन् कि तिनीहरूले पूरा रात मेहनत गरेर पनि केही माछा फेला पार्न सकेनन्। अनि यो कुराको याद राखौं, जब प्रभुले आज्ञा दिनुहुन्छ उहाँले असम्भव हुने आज्ञा दिनुहुन्न। त्यसकारण जब प्रभुले आज्ञा दिनुहुन्छ हामीले उहाँसँग बहस गर्न आवश्यक छैन। यो भन्दै कि हामीले पहिले कोसिस गर्यौं तर हामीले त्यो गर्न सकेनौं। मित्र, उहाँले असम्भव आज्ञाहरू दिनुहुन्न। पद छमा भनिएको छ, अनि त्यो गरेपछि तिनीहरूले एक थुप्रो माछा पक्रे र तिनीहरूका जाल फाट्न लाग्यो। माछा पक्र्ने काम उहाँको निर्देशन अनुसार हुनुपर्छ। यहाँ हाम्रो निम्ति महान पाठ छ। माछा पक्र्ने काम कला हो, सिप हो। तपाईँ त्यहाँ जानै पर्छ, त्यहाँ वा जहाँ माछा हुन्छन्, र तपाईँले जालको अलावा सही किसिमको बल्छीमा लगाउने चारोको प्रयोग गर्नुपर्छ। तपाईँ धैर्य हुनुपर्छ। तर उहाँले हामीलाई महत्वपूर्ण पाठ के सिकाइरहनु भएको छ भने हामी उहाँको निर्देशन अनुसार माछा पक्र्नु पर्छ। यदि हामी उहाँको निम्ति माछारूपी मानिसहरू ल्याउँछौ वा ल्याउन जान्छौँ भने हामीले उहाँको निर्देशनहरू अनुसार पक्र्नु पर्छ। यस घटनामा जाल च्यातिन्छ। पछिबाट युहना रचित सुसमाचारमा देख्छौ माछाले टनाटन भरिएको जाल फाट्दैन वा च्यातिँदैन। मछुवा वा जालहरीको जालले सत्यताको नमुना दिन्छ। यस बिन्दुमा त्यहाँ त्यस्तो जाल छैन जुनले माछाको पकडमा राख्न सक्छ। कारण सरल छ। कारण यो हो, उहाँ अहिलेसम्म मर्नु भएको थिएन र मृत्युबाट पुनः ब्युति उठ्नु भएको थिएन। यही नै सुसमाचार हो। जाल जुनले माछालाई पकडमा राख्छ यो त्यो हुनै पर्छ जुन ख्रिस्टको मृत्यु र पुनरुत्थानमाथि आश्रित हुनै पर्छ। यस समयमा त्यहाँ मृत्यु र पुनरुत्थान भएको थिएन प्रभु येशूको। त्यसकारण जाल फाट्यो। उहाँको मृत्यु र पुनरुत्थान पछि उहाँले तिनीहरूलाई भन्नुभयो कि कसरी माछा पकड्नु र जाल फाटेन। यो कुरा युहन्ना 21 अध्यायको पद 1-11 हेर्नुहोस्। यहाँ उहाँ तिनीहरूलाई संसारको अन्तसम्म सुसमाचार प्रचार गर्न जानलाई भन्नुहुन्छ। आगे पद 7-8 भनिएको छ, औ तिनीहरूले अर्को ढुङ्गामा भएका हिस्सेदारहरूलाई आएर हामीलाई गुहार गर भन्ने इसारा गरे, औ तिनीहरूले आएर दुवै ढुङ्गा भरे, यहाँसम्म कि ढुङ्गाहरू डुब्न लाग्यो। तर यो देखेर, हे प्रभु मबाट जाइ जानुहोस् किनभने म पापी मानिस हुँ भनेर सिमोन पत्रुस येशूका पाउमा घोप्टो परे। मित्र, यो कुराको ध्यान दिनुहोस् कि यो विशाल माछा पकडाइ हो। पत्रुसले आफ्नो असफलताको कमजोरीको अङ्गीकार गर्छन्। तिनी अरू त के विश्वासको कमीले गर्दा असल माछा पकड्ने जालहारी छैनन्। जब सिमोनले भने, हे प्रभु, मबाट जै हाल्नुहोस् किनभने म पापी मानिस हुँ, तिनले यो भनिरहेका थिए, हे प्रभु, तपाईँले मानिसको जालहारी हुन बोलाउनु भयो र म यस कुरामा असफल रहेँ। म माछाको लागि माछा पकड्ने कामतिर फर्की गएँ। मैले सोचे थिएँ कि म त्यस किसिमको माछा पकड्ने काम राम्ररी जान्दछु, तर मैले थाहा पाएँ कि वास्तवमा मसँग त्यति उत्तम सिप कति पनि रहेनछ। मबाट जै जानुहोस्, मलाई एक्लै हुन दिनुहोस्, म पापी मानिस हुँ। तपाईँ एक व्यक्तिलाई खोज्नुहोस् जसमाथि तपाईँ पूर्ण रूपमा भरोसा र आश्रित हुन सक्नुहुन्छ। तर प्रभुले सिमोन पत्रुसलाई छोड्न चाहनु भएन, उहाँ तिनलाई प्रयोग गर्न गइरहनु भएको छ। अनि यो कुरा तपाईँ र मलाई पनि लागू हुन्छ। हामीले गर्नुपर्ने कुरा नै आफैलाई महसुस गर्नु हो कि हामी असल जालहारी मछुवा होइनौँ। यो कुराको महसुस गर्न आवश्यक छ हाम्रा असफलताहरूको र अविश्वास योग्यताहरूको। जब हामी उहाँमा भरोसा र आश्रित हुन इच्छुक हुन्छौँ, उहाँले हामीलाई जालहारी पेसाबाट अलग गर्नुहुने छैन, उहाँले हामीलाई प्रयोग गर्नुहुनेछ। यो उत्साह गर्ने सत्यता हो। आगे पद 9 र 10 भनिएको छ, किनकि आफूले पक्रेका माछाहरूको थुप्रो देखेर तिनी र तिनीसित हुनेहरू सबैले साह्रै अचम्भ माने। त्यसै गरी जब्दीका छोराहरू याकुब र युहान्ना पनि छक्क परे। तिनीहरू सिमोनसित हिस्सेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, नडराऊ, अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ। अमित्र, सिमोन पत्रुसले मानिसलाई पकडे। तपाईँलाई यादै होला कि पेन्तिकोसको दिनमा कति धेरै मानिसहरूको तिनले पक्रे। प्रभुले पत्रुसलाई दिनुभएको उत्तर वास्तवमा अति नै महत्वपूर्णको छ। उसको पहिलो सन्देशमा करिब 3,000 जना आत्माहरू ख्रिष्टमा आए। पत्रुस परमेश्वरको निर्देशनहरू अनुसार माछारूपी मानिसहरू पक्रिरहेका थिए। त्यहाँ अर्को पाठ छ, के तपाईँलाई थाहा छ कि त्यहाँ अर्को मछुवा छ? के तपाईँलाई थाहा छ शैतान पनि मछुवा वा जालहारी हो? पाउले त्यो कुरा 2 तिमोथी 2:26 भन्छन्, जुनले भन्छ, परमेश्वरको इच्छा अनुसार प्रभुको दासद्वारा कैद भई शैतानको पासोबाट सचेत भई तिमीहरू आफैलाई छुटकारा पाउन सकुन्। शैतानसँग पनि आफ्नो पासो वा बल्छी वा जाल छ। परमेश्वर तपाईँको आत्माको लागि जालहारी काम गर्नुहुन्छ भने शैतानले पनि संसारका कुराहरू चारो बनाएर तपाईँलाई आफ्नो पासोमा पार्न जालहारी काम गरिरहेको छ। तपाईँले भन्न सक्नुहुन्छ कि परमेश्वरको बल्छी चाहिँ क्रुस हो। परमेश्वरको पुत्र तपाईँको निम्ति क्रुसमा मर्नुभयो। यो नै तपाईँको निम्ति परमेश्वरको सन्देश हो। अमित्र, कुनै कुरामा आज तपाईँ कसको बल्छीमा हुनुहुन्छ? तपाईँ या त परमेश्वरको बल्छीमा वा शैतानको बल्छीमा हुनुहुन्छ। या त शैतानले तपाईँलाई पाउँछ या परमेश्वरले तपाईँलाई पाउनुहुन्छ। त्यहाँ तेस्रो मछुवा वा जालहारी छैन। यसपछि हामी आगे देख्छौँ, येशूले कोरीहरूलाई शुद्ध गर्नुहुन्छ। 5:12-13 जब उहाँ कोही एउटा सहरमा हुनुहुन्थ्यो, तब कोरले भरेको एउटा मानिसले येशूलाई देखेर घोप्टो परेर बिन्ती गर्यो, हे प्रभु, तपाईँको इच्छा गर्नुभए भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। औ उहाँले हात पसारेर म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ भन्दै त्यसलाई छुनुभयो। औ तुरुन्तै त्यसको कोर त्यसबाट हटी गयो। मित्र, पद 12-15 हामीसँग कोरीको शुद्ध भएको कथा छ। लुका असल डाक्टर थिए। उसले यो कोरीको चङ्गाईमा मनोवैज्ञानिक आशयको थाहा पाए, जुनको त्यस दिनमा त्यति धेरै ज्ञान थिएन। हामीलाई भनिएको छैन कि कसरी त्यो व्यक्तिले आफूसँग भएको कोरको पत्ता लगाए, तर यो निम्न तरिकामा हुन सक्थ्यो। एक दिन खेतबारीबाट हलो जोतेर घरमा आएर आफ्नी पत्नीलाई भने, मेरो हातको हत्केलामा सानो घाउ छ, जब म हलो जोत्छु यसले मलाई आपत्ति खेलाउँछ, के तिमीले यसमा सुतीको कपडा पट्टीको रूपमा बाँधिदिन्छौ कि? उसको पत्नीले पट्टी बाँधिदिन्छन्, तर अर्को दिन घाउको दशा झन् बिग्रन्दै गयो। केही दिनहरूमा ती दुवैलाई खतराको सङ्केत मिल्न लाग्यो। उसको पत्नीले भनिन्, तपाईँ पुजारी कहाँ जानुहोस्। अनि तिनी पुजारी कहाँ गए र तिनले 14 दिनसम्म जाँचका निम्ति एकान्तको अलग्गै छुट्टै कोठामा राखे। जब तिनलाई 14 दिनपछि बाहिर निकालिए, पुजारीले राम्ररी जाँच गरी हेरे र पत्ता लगाए कि तिनीसँग कोर रोग थियो। जुन फैलिएको थियो। पुजारीले उसलाई भन्यो, तिमी गोरी हौ वा तिनी कोरी थिए। शोकले पीडित भग्न हृदय यो व्यक्तिले पुजारीलाई भन्यो, मेरो प्रिय पत्नी र बालबच्चाहरू कहाँ गएर तिनीहरूलाई गुड बाई भनी बिदा लिन चाहन्छु। पुजारीले भन्यो, तिमी तिनीहरूलाई गुड बाई भन्न सक्दैनौ। तिमी आफ्नो प्रिय हृदयको रानी पत्नीलाई आफ्नो अङ्गालोमा कहिले पनि अब कस्न सक्दैनौ। तिमीले कहिले पनि आफ्ना अङ्गालो ती सुन्दर प्रिय बच्चाहरूलाई लगाउन सक्दैनौ। तिमी कोरी हो। त्यो व्यक्ति अघोर व्यथा र शोकसहित त्यहाँबाट गए र तिनी असहायको रूपमा रहन लागे। उसको परिवारले केही निश्चित स्थानमा खाना पुर्याइदिन्थे र जब त्यो कोरी त्यो खाना लिन आउँथे, आफ्नो हात तुरुन्तै झिकिहाल्थे। टाढाबाट उसले आफ्नो प्रिय पत्नीलाई र आफ्नो सन्तानहरूलाई दिन प्रतिदिन बढिरहेको देख्न सक्थे। सायद तिनी कति आफ्नो प्रिय पत्नीसँग समय बिताउन आफ्नो हृदयका व्यथाहरू बाँड्न चाहन्थे होला। आफ्नो ती सुन्दर बच्चाहरूलाई आफ्नो अङ्गालोमा प्रेममा कष्ट चाहन्थे होला। तर के गर्ने, परिस्थितिले मानिसलाई कहाँ कहाँ लान्छ। सपना सपनैमै सीमित हुन्छ तिनको निम्ति। मुठुमाथि ढुङ्गा राखेर बाँच्न बाध्य भएको छ। त्यसपछि एक दिन त्यही बाटो भएर प्रभु येशु आउनुभयो। कोरीले चित्कार छोडे, यदि तपाईँ इच्छा गर्नुभए तपाईँ मलाई शुद्ध गर्न सक्नुहुन्छ। राजाको राजाले उत्तर दिनुभयो, म इच्छा गर्छु तिमी शुद्ध भइजाऊ। तर यो कुराको नोट गर्नुहोस् कि प्रभुले कसरी तिनलाई चङ्गाई गर्नुभयो। उहाँले आफ्नो हात अगाडि बढाएर यस कोरको पीडित रोगीलाई छुनुभयो। यस विचारा असहारा व्यक्तिले कहिले पनि सोचेका थिएनन् र कसैले तिनलाई छुनेछन् र धेरै सालदेखि कसैले छुएको थिएन। अरू त कि आफ्नै परिवारहरू पनि तिनीदेखि टाढा टाढामा भाग्थे। ओ, जब येशूले तिनलाई छुनुभयो तब तिनलाई कस्तो लाग्यो होला आफ्नो मनमा। मित्र, सायद तपाईँका मित्र, तपाईँका परिवार, पति पत्नी, बच्चा, तपाईँको कोही पापको कारण टाढा होलान्, तर ख्रिस्ट तपाईँलाई घृणा गर्नुहुन्न, तपाईँलाई ग्रहण गर्नुहुन्छ। उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ, जसरी उहाँले त्यो रोगीलाई, त्यो समाजदेखि बहिष्कृत व्यक्तिलाई, घृणित तिरस्कृत व्यक्तिलाई छुनुभयो। यसपछि आगे हामी देख्छौँ येशूले पक्षपाती रोगीलाई निको पार्नुहुन्छ। पद 17 20 भनिएको छ, एक दिन उहाँ शिक्षा दिइरहनु हुँदा गालिल र यहुदियाको हरेक गाउँ र यरुसलेमबाट आएका फरिसीहरू र व्यवस्थाका अध्यापकहरू नजिक बसिरहेका थिए। औ उहाँसँग निको पार्ने शक्ति थियो। औ मानिसहरूले एउटा पक्षवाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। तर भिडले गर्दा त्यसलाई भित्र लैजाने कोही बाटो नपाएर छतमाथि चढे र तिनीहरूले त्यसलाई झिङ्गटीहरूबाट खाटै समेत माझमा येशूको सामु राखिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, ए मानिस, तिम्रा पाप तिमीलाई क्षमा भयो। यो चाहिँ कपर्नुमा पक्षपाती रोगीको रेकर्ड हो जसलाई प्रभुले निको पार्नुभयो। त्यहाँ थुप्रै भिड भएकोले गर्दा तिनको केही आफन्तहरूले तिनलाई येशू हुनुभएको घरको छाना उप्काएर पनि येशू भए कहाँ ल्याए ताकि उहाँले तिनलाई देखुन्। प्रभुले यस व्यक्तिलाई चङ्गाई गर्नुभयो किनभने यी चारजनाले उसलाई उहाँको उपस्थितिमा ल्याए जहाँ यो असहाय पीडितले यो कुरा सुन्न सक्थ्यो, ए मानिस, तिम्रा पाप तिमीलाई क्षमा भयो। त्यहाँ थुप्रै मानिसहरू छन् जसले कहिले पनि उद्धारको सन्देश प्राप्त गरेका छैनन् वा गर्ने छैनन् जबसम्म तिनीहरू थलो परेको खाटको एक कुना उचालेर तिनीहरूलाई त्यहाँ स्थानमा वा त्यस्तो स्थानमा ल्याउनुहुन्न जहाँ तिनीहरू परमेश्वरको वचन सुन्न सक्छन्। तिनीहरू प्यारालाइज छन्। तिनीहरू पाप र संसारका थुप्रै कुराले तिनीहरूलाई अपाङ्ग, अचल, पक्षवाती बनाएको छ। तिनीहरू कहिले पनि येशूले तिनीहरूलाई यो भन्नुभएको कुराको सुन्न सक्ने छैनन्, तिम्रा पापहरू तिनीहरूलाई क्षमा भयो। जबसम्म तपाईँ तिनीहरू थलो परेको खाटलाई उचालेर तिनीहरूलाई उहाँ कहाँ ल्याउनुहुन्न। यी सबै घटनाहरूले यो तथ्यको प्रकट गर्दछ कि प्रभु येशू हामीले अरू कहाँ उद्धारको सन्देश फैलाएको चाहनुहुन्छ। त्यही नै कारण म सुसमाचार प्रचार गर्छु। यसपछि हामी देख्छौँ लेबीलाई उहाँ बोलाउनुहुन्छ जसको नाम मती पनि हो। पद 27 28 भनिएको छ, अनि यी कुरापछि उहाँ बाहिर जानुभयो र लेबी नभएको एकजना मसुल उठाउनेलाई भन्सारमा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। तब सबै छोडेर तिनी उठे र उहाँको पछि लागे। मतीले आफ्नो सुसमाचारमा यसको हामीलाई धेरै जानकारी दिन्छन्, अनि मर्कुसले अलिक धेरै दिन्छन्, तर लुकाले अझ धेरै दिन्छन्। पद 29 भनिएको छ, अनि लेबीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोज खुवाए। त्यहाँ मसुल उठाउनेहरूको र तिनीहरूसित भोजमा बस्ने अरूहरूलाई ठूलो भिड थियो वा अरूहरूको ठूलो भिड थियो। यो भोज लेबीले दिनुको कारण चाहिँ मानिसहरूलाई येशु ख्रिस्टतिर जित्न वा ल्याउने तरिका थियो। लेबीलाई बाइबल स्कुलमा तालिम दिएको थिएन। तिनी मसुल वा कर उठाउने व्यक्ति थिए र पापी तिनी थिए। जब तिनी प्रभु कहाँ आए, तिनले आफूले गर्न सके जति यथासम्भव त्यही काम गरे। तिनी धनी मसुल उठाउने व्यक्ति थिए। अहिले तिनले भोज दिए र सबै आफ्ना पहिलाका पापी मित्रहरूलाई बोलाए ताकि तिनीहरूले येशूलाई भेट्न सकुन्, अर्थात् त्यो अनुभव येशूद्वारा पाउन सकुन् जुन तिनले आफ्नो व्यक्तिगत जीवनमा पाएका थिए। शास्त्रीहरू र फरिसहरू पनि त्यहाँ थिए। तिनीहरूले आफ्नो मुख बन्दी गरी राख्नु वा चुप गरिराख्न कठिन भयो र तिनीहरू उहाँ कहाँ आए र अन्त्यमा आफ्नो मुख खोले। 35 भनिएको छ, फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, तिमीहरू महसुल उठाउनेहरू र पापीहरूसित किन खानापिन गर्दछौ? तिमीहरू महसुल उठाउनेहरू र पापीहरूसित किन खानपिन गर्दछौ? शास्त्री र फरिसीहरूले यो प्रश्न सहित आलोचना गरे र येशूसँग यसको लागि उक्तम जवाब छ। हाम्रा प्रभुले आफ्ना जनहरूलाई सुरक्षा गर्नुहुन्छ। पद 31-32 भनिएको छ, तर येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीलाई वैद्यको दरकार हुँदैन तर बिरामीलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। मित्र, शास्त्री र फरिसीहरूले चेलाहरूलाई सोधे कि किन तिनीहरू मसुल उठाउने र पापीहरूसँगै खानपिन गर्छन्। प्रभुको उत्तर सुन्दर र साधारण छ। उहाँ महान डाक्टरको पनि डाक्टर हुनुहुन्थ्यो। उहाँ जाति भएका स्वस्थ भएकाहरू कहाँ चङ्गाइ गर्नु भएन। उहाँ पापले सिकिस्त बिरामी रोगीको सेवा गर्न आउनुभयो। सुसमाचार वास्तवमा तिनीहरूको निम्ति हो जसले आफ्नो आवश्यकताहरूको महसुस गर्छन्। त्यहाँ कोही मानिसहरू छन् जो सोच्दछन् कि तिनीहरू उद्धार पाउन अति असल व्यक्ति छन्। तिनीहरू आफ्ना आवश्यकताहरूको सजग वा सतर्क छैनन्। यदि तपाईँ महसुस गर्नुहुन्छ कि तपाईँसँग आवश्यकता छ, तब सुसमाचार तपाईँको लागि हो। ख्रिस्टले मात्र उद्धार गर्न सक्नुहुन्छ। यदि तपाईँ आत्मनिर्भर हुनुहुन्छ र आफ्नो व्यक्तिगत आवश्यकताको महसुस गर्नुहुन्न भने तपाईँ आफ्नो इच्छा अनुसारको बाटोमा वा चालमा जानुहोस्। यसले तपाईँलाई विनाशमा डोर्याउनेछ। म यसमा दुखी छु कि महाडाक्टरले त्यस्ता व्यक्तिहरूको निम्ति केही गर्न सक्दैन जो सोच्दछन् कि तिनीहरू बिरामी छैनन्। तर बाइबलले भन्दछ, सबै पापी छ, एउटै पनि धर्मी छैन, अनि पापको ज्याला मृत्यु हो। आगे पद 33 भनिएको छ, पद 33, अनि तिनीहरूले उहाँलाई भने, युहन्नाका चेलाहरू बार बार उपवास बस्दछन् र प्रार्थना गर्दछन्, त्यसै गरी फरिसीहरूका पनि, तर तपाईँका त खान्छन् र पिउँछन्। यी शास्त्रीहरू र फरिसीहरूले त्यसपछि सोध्दछन् कि किन बप्तिस्मा दिने युहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन् जबकि येशूका चेलाहरू उपवास बस्दैनन्, खानपिन गर्छन्। पद 34-35 भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, के दुला साथमा छन्जेल जन्तीहरूलाई उपवास राख्न सक्छौ? तर ती दिन आउनेछन् जब दुल्ला तिनीहरूबाट छुटिनेछन्, तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्। यो अति नै स्पष्ट उत्तर हो। जबसम्म येशु परमेश्वर स्वयं तिनीहरूसँग थिए, तिनीहरूले उपवास बस्न आवश्यक थिएन। तर जब दिन आउँछ तिनीहरू बस्नेछन्। जब येशु तिनीहरूबाट शारीरिक रूपमा छुट्टिनुहुन्छ र स्वर्गमा जानुहुन्छ, यसपछि हामी देख्छौँ येशुले नयाँ लुगा र दागमध्य हाल्ने छालाको दृष्टान्त बताउनुहुन्छ। पद 36-39 भनिएको छ, औ उहाँले तिनीहरूलाई एउटा उखान पनि भन्नुभयो, कुनै मानिसले नयाँ लुगाबाट च्यातेर पुरानो लुगा टाल्दैन, न त त्यसले नयाँलाई फटाउँछ औ नयाँ टालो पुरानोसित मिल्दैन पनि। औ कुनै कुनै मानिसले नयाँ दाग मध्य पुरानो छालाको भाँडामा हाल्दैन, नत्र त नयाँ मध्यले भाँडाहरूलाई फुटाइदिन्छ र आफै पनि पोखिन्छ र भाँडाहरू पनि नष्ट हुन्छन्। तर नयाँ दाग मध्य नयाँ छालाका भाँडाहरूमा हाल्नु पर्दछ। कुनै मानिसले पुरानो दाग मध्य पिएर नयाँको चाग गर्दैन, किनकि त्यसले भन्छ पुरानै असल छ। मित्र, शारीरिक मानिसले आफ्नो पुरानो चालको मन पराउँछ, तिनले आफ्नो पुरानो दाग मध्यको मन पराउँछ। त्यसको मतलब पहिलो पुरानो धर्म, आफ्नो जीवन ढाँचा। थाहा पाउनु पर्ने महत्वपूर्ण कुरा यो हो, हाम्रो प्रभुले मानव जाति कहाँ केही नयाँ कुरा ल्याउनु भयो, त्यो हो सुसमाचार। उहाँ यस संसारमा पुरानो कपडामा केही टालो वा केही कुरा टालटुल गर्ने काम गर्न आउनु भएन। उहाँ व्यवस्थाको टालटुल गर्न आउनु भएन। उहाँ क्रुसमा मर्नु भएर पापको दण्ड चुक्ता गर्न आउनुभयो, तर उहाँले त्योभन्दा धेरै गर्नुभयो। उहाँ मृत्युबाट उठ्नुभयो, पुनः ब्युति उठ्नुभयो, ताकि उहाँले हामीमाथि धार्मिकताको आफ्नो पहिरन लगाइदिनुभयो। उहाँले हामीलाई सुसमाचारको नयाँ दाग मध्य दिनुभएको छ। सुसमाचारको नयाँ दाग मध्य अनुग्रहको नयाँ छालाको भाँडामा राख्नु पर्छ, तर व्यवस्थाको पुरानो भाँडामा होइन। एफिसी 5:18 पदले भन्दछ, औ दाग मध्यले नमातियो जसमा कामदीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएको हो। यही नै सन्देश प्रभु आज दिनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र वा इमेलद्वारा हामीसँग सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। हाम्रो इमेल ठेगाना nepalittv@radiovv.org, nepalittv@radiovv.org। हवस् त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ। नमस्कार।
के ल्यायो दाजै, के ल्यायो भाइ, संसारलाई जितेर। के ल्यायो दाजै, के ल्यायो भाइ, संसारलाई जितेर। पवित्र क्रिस्तको प्रेम बेचेर के पायो जिएर, हो के पायो जिएर। के ल्यायो दाजै, के ल्यायो भाइ, संसारलाई जितेर। तोड़ा पाउनेले चार बनाए, तर ए